FM 92 न्यूज़ ऑन रेडियो के सभी सुनने वालों को नूरुल अन फातिमा का सलाम नमस्कार सत श्री अकाल। आप सभी की सेहत और सलामती और कामयाबियों की ढेरों ढेर दुआओं के साथ प्रोग्राम सुनहरी यादें लेकर आप सबकी खिदमत में हाजिर हूँ और इस यकीन के साथ ही आपसे मुखातिब हूँ कि न्यूज़ ऑन रेडियो के तमाम सामईन भी दुनिया के जिस हिस्से जिस जिस गोशे में मेरी आवाज़ सुन रहे हैं वो सब बिल्कुल खैरियत से हैं, खुश खुरम हैं, शादो आबाद हैं और अपनी अपनी जिंदगियों के सफर पे रवा दवा हैं। मेरी आज भी बहुत सी नेक तमन्नाएं आप सभी के लिए और हमेशा की तरह दिल से दुआ कि आप सब हमेशा हंसते मुस्कुराते रहिए और खुशियों से आप सबका दामन हमेशा भरा रहे और ये भी कि आपकी जिंदगियों में आने वाला हर दिन आपके लिए ढेरों ढेर कामयाबियां, सेहत, सलामती और सुकून लेकर आए। भाई सबसे पहले तो हम चेस बॉय का शुक्रिया अदा किए लेते हैं क्योंकि उन्होंने बहुत ही ज़बरदस्त ड्राइव टाइम शो पेश किया और पूरे दो घंटे उन्होंने बहुत ही प्यार से और बहुत अच्छे से उन्होंने हमें एंटरटेन किया। तो हंसते मुस्कुराते हुए चेस बॉय की रुखसत करेंगे और उन्हें कहेंगे हैव सेफ जर्नी चेस एंड ड्राइव केयरफुली। और भाई यही बात तो हम उन्हें भी कहने वाले हैं जी, उन तमाम सामईन को जो कि ड्राइव करते हुए हमें सुन रहे, कि बहुत ध्यान से ड्राइव कीजिएगा, आप अपना भी ख्याल रखिएगा और दूसरों का भी। और भाई जहाँ तक बात है आज के लंदन के मौसम की, तो हमारे यहाँ तो धूप छांव का खेल चल रहा है लेकिन इसके साथ साथ मौसम काफ़ी ज़्यादा खुशगवार भी है, यानी कि बाहर घूमने फिरने का मौसम लेकिन पूरी एहतियात के साथ और अपनी जिम्मेदारी पे। और ये भी ज़रूर कहूँगी कि भाई इस खुशगवार मौसम में अपनी सेहत का बहुत ज़्यादा ख्याल रखिएगा क्योंकि सेहत और ज़िंदगी का चोली दामन का साथ है हमेशा से और ये साथ हमेशा रहेगा। लीजिए जनाब मिलाते हैं अब अपनी तारीखें और घड़ियां। आज हो गई 9 जुलाई 2021, जीकत की आज हो चुकी 28 तारीख 1442 हिजरी और हाड़ की आज है 25 तारीख। दिन हमारा आज है जुमातुल मुबारक और लंदन में आज की बहुत ही खूबसूरत और खुशगवार शाम में वक्त मेरे पास स्टूडियो की घड़ी में हो चुका है 7:11 और इस प्रोग्राम के जरिए मेरा और आपका साथ रहेगा हमेशा की तरह रात के 10 बजे तक। तो बढ़ते हैं प्रोग्राम के पहले गीत की जानिब।
जैसे दुल्हन बन गई चरागों से, करूंगा और उजाला मैं दिल के दागों से। रात मेरे दिल की सलामी ले ले, दिल की सलामी ले ले, कल तेरी बज्म से दीवाना चला जाएगा, शम्मा रह जाएगी परवाना चला जाएगा। आज की रात मेरे दिल की सलामी ले ले, दिल की सलामी ले ले। इनकार मुझे तेरा मैं खाना सलामा मुस्कुरा कर तू जरा देख ले एक बार मुझे, फिर तेरे प्यार का मस्ताना चला जाएगा, कल तेरी बज्म से दीवाना चला जाएगा, शम्मा रह जाएगी परवाना चला जाएगा, आज की रात मेरे दिल की सलामी ले ले, दिल की सलामी ले ले। मैंने चाहा के बता दूं मैं हकीकत अपनी, तूने लेकिन न मेरा राज मोहब्बत समझा, मेरी उलझन मेरे हालात यहाँ तक पहुँचे, तेरी आँखों ने मेरे प्यार को नफरत समझा, अब तेरी राह से बेगाना चला जाएगा, कल तेरी बज्म से दीवाना चला जाएगा, शम्मा रह जाएगी परवाना चला जाएगा, आज की रात मेरे दिल की सलामी ले ले, दिल की सलामी ले ले। तू मेरा साथ न दे रहा है मोहब्बत में सनम, चलते चलते मैं किसी राह पे मुड़ जाऊंगा, कह कशा चांद सितारे तेरे चूमेंगे कदम, तेरे रास्ते की मैं एक धूल हूँ उड़ जाऊंगा, साथ मेरे मेरा अफसाना चला जाए, कल तेरी बज्म से दीवाना चला जाएगा, शम्मा रह जाएगी परवाना चला जाएगा, आज की रात मेरे दिल की सलामी ले ले, दिल की सलामी ले ले।
कल तेरी बज्म से दीवाना चला जाएगा, शम्मा रह जाएगी परवाना चला जाएगा। और समीन फिर परवाना चला गया। सायरा बानो साहिबा के परवाने और हमारे दिलीप कुमार साहब हमेशा के लिए इस दुनिया से चले गए। सात जुलाई 2021 दो रोज कबल हम सभी ने ये बहुत ही उदास कर देने वाली खबर सुनी। जाना तो इस दुनिया से, फानी दुनिया से हर एक को है, लेकिन कुछ ऐसी प्यारी शख्सियात होती हैं जो हम सभी को बहुत प्यारी होती हैं, जिन्हें हम दिल से पसंद करते हैं, उन्हें बहुत चाहते हैं, और उन शख्सियात के हवाले से जब भी कोई दुख भरी, कोई तकलीफ़ वाली खबर हमें सुनने को मिलती है तो हमें भी बहुत तकलीफ़ होती है। खुशकिस्मती से दिलीप कुमार साहब भी उन्हीं हर दिल अजीज़ और प्यारी शख्सियात में से एक थे। लास्ट वीक मैंने अपने प्रोग्राम के दौरान उनकी सेहत और ज़िंदगी की दुआ के लिए आप सभी से दरख्वास्त भी की थी, क्योंकि उनकी तबीयत बहुत ज़्यादा ख़राब हो चुकी थी और तबीयत की ख़राबी की वजह से उन्हें हॉस्पिटल में एडमिट करवा दिया गया था। लेकिन अब की बार उनके इस दुनिया से जाने का वक्त तय था। اللہ پاک محمد یوسف خان صاحب اور ہمارے پیارے دلیپ کمار صاحب ان کی مغفرت فرمائے اور جنت میں انہیں اعلیٰ ترین مقام بھی عطا فرمائے، الہی آمین۔ سمن دکھ کی اس گھڑی میں نیوز آن ریڈیو کی پوری ٹیم اور تمام سننے والے دلیپ کمار صاحب کی فیملی کے ساتھ ہیں، خصوصاً سائرہ بانو صاحبہ کے ساتھ، اور ہماری دعا ہے کہ اللہ رب العزت انہیں صبر عطا فرمائے اور یہ دکھ برداشت کرنے کا حوصلہ اور ہمت بھی عطا فرمائے، الہی آمین۔ آج ہم اپنے پروگرام میں یاد کریں گے دلیپ کمار صاحب کو اور ان کے فن کو۔
خوشی کے ساتھ دنیا میں ہزاروں غم بھی ہوتے ہیں، جہاں بجتی ہے شہنائی وہاں ماتم بھی ہوتے ہیں، میرا جیون ساتھی بچھڑ گیا لو، ختم کہانی ہو گئی لو، ختم کہانی ہو گئی، میرا جیون ساتھی بچھڑ گیا لو، ختم کہانی ہو گئی لو، ختم کہانی ہو گئی۔ ستم دو چاہنے والے مل نہ سکے، قسمت نے کیے وہ دل پہ ستم دو چاہنے والے مل نہ سکے، کہنے کو بہار آئی تھی مگر دو پھول خوشی کے کھل نہ سکے، کو بہار آئی تھی مگر دو پھول خوشی کے کھل نہ سکے، ارمانوں کا گلشن اجڑ گیا برباد، جوانی ہو گئی لو، ختم کہانی ہو گئی۔ کہاں دل دے کے یہاں سب ہار گئے، دنیا میں کسی کی جیت کہاں، ہونٹوں پہ شکوے قسمت کے وہ پیار بھرے اب بھی کہاں، شکوے قسمت کے وہ پیار بھرے اب بھی کہاں، جب کھیل ہی دل کا بگڑ گیا ہر بات پرانی ہو گئی لو، ختم کہانی ہو گئی، میرا جیون ساتھی بچھڑ گیا لو، ختم کہانی ہو گئی لو، ختم کہانی ہو گئی۔
نیو ساؤنڈ ریڈیو 92 FM۔
جی میرے اچھے سامعین، کمرشل بریک کے بعد سبھی کو ایک بار پھر سے خوش آمدید۔ ایف ایم 92 نیوز ساؤنڈ ریڈیو سے پروگرام آپ اس وقت سن رہے ہیں سنہری یادیں، اپنی میزبان نور کے ساتھ، اور آج ہم اپنے پروگرام میں خراج تحسین پیش کر رہے ہیں ہندی سینما کے ایکٹنگ کنگ और ट्रेजेडी किंग और हिंदी सिनेमा के सबसे पहले खान दिलीप कुमार साहब को, जो अब हम में नहीं रहे। समय दिलीप कुमार साहब की डेथ पे इंडिया के अलावा पूरी दुनिया से उनके चाहने वालों ने दुख और अफसोस का इजहार किया है। बहुत ही बावक्कार और जादुई शख्सियत वाले दिलीप कुमार साहब का जन्म हुआ था 11 दिसंबर 1922 को किस्सा खौनी बाजार पिशावर में। और किस्सा खानी बाजार पेशावर, जो कि अब पाकिस्तान का हिस्सा है, और वालदेन ने नाम रखा इनका मोहम्मद यूसुफ खान, पठान फैमिली से ताल्लुक। वालिद का नाम लाला गुलाम सरवर खान और वालदा का नाम आयशा बेगम, और कुल 12 बहन भाई। दिलीप कुमार साहब के वालिद जो थे, इनका फ्रूट्स का कारोबार था, फ्रूट मर्चेंट थे यानी, और बहुत अच्छे लेवल का इनका कारोबार था। काफी जमीनें भी थी, फलों के बागात के मालिक भी थे इनके वालिद। और दिलीप कुमार साहब की उम्र कोई 6 बरस की थी जब उनके वालिद अपनी फैमिली के साथ मुंबई आ गए बिजनेस के सिलसिले में, क्योंकि मुंबई में फ्रूट्स की बहुत बड़ी मार्केट थी। लेकिन कुछ ही अरसे में उनके वालिद को अंदाज़ा हो गया कि ज़्यादा देर मुंबई में वो रह नहीं सकते, क्योंकि यहाँ की आबोहवा दिलीप कुमार साहब की वालदा आयशा बेगम और सबसे बड़े भाई, इन दोनों को माफिक नहीं आ रही थी और दोनों की सेहत बहुत ख़राब रहने लगी थी। तो डॉक्टर्स ने मशवरा दिया कि भाई आप कहीं और चले जाएं, लिहाजा मुंबई से कुछ फासले पे एक जगह थी दियोलाली के नाम से, पूरी फैमिली वहाँ पे शिफ्ट हो गई। दिलीप कुमार साहब की पढ़ाई लिखाई का सिलसिला दियोलाली से शुरू हुआ। ये एक हिल स्टेशन था, लेकिन कुछ अरसे के बाद पूरी फैमिली को वापस आना पड़ा क्योंकि सेकेंड वर्ल्ड वॉर शुरू हो गई थी और उस एरिया को कंटोनमेंट एरिया डिक्लेयर कर दिया गया था और सिविलियन आबादी को वहां से जाने का कह दिया गया था। तो इस वजह से दोबारा मुंबई पूरी की पूरी फैमिली आ गई। मुंबई वापस आने के बाद अंजुमन स्कूल में तालीम हासिल की दिलीप कुमार साहब ने, और पढ़ाई से ज्यादा फुटबॉल खेलना इनको बहुत पसंद था। अच्छा, दिलीप कुमार साहब के जो वालिद थे, इन्हें फिजिकल एक्टिविटी का जो भी कोई खेल था उसमें कोई खास उन्हें दिलचस्पी नहीं थी, और वो जो दिलीप कुमार साहब खेलते थे फुटबॉल, उस पर भी कोई खास खुश नहीं थे। लेकिन ये जरूर मैं बताना चाहूंगी कि दिलीप कुमार साहब के वालिद जो थे वो शतरंज के खिलाड़ी थे और बहुत अच्छे खिलाड़ी थे, और उनका ख्याल था कि ये दिमाग से खेले जाने वाली गेम है और ये खेलनी चाहिए। बहरहाल जी, वालिद के एहतराम में शतरंज भी खेलने लगे दिलीप कुमार साहब और साथ ही साथ फुटबॉल भी खेलते रहे, यानी वालिद को भी खुश कर लिया और खुद भी मुतमईन रहे। वक्त गुजरने लगा। एक इंटरव्यू में दिलीप कुमार साहब ने बताया कि 14 बरस की उम्र तक उन्होंने कभी कोई फिल्म नहीं देखी थी, बल्कि उन्हें कोई कॉन्सेप्ट ही नहीं था कि फिल्म होती क्या है, क्योंकि घर में बहुत ही दीनी माहौल था, रिलीजियस फैमिली थी, तो इस तरह का फिल्मों वाला माहौल तो वहां पे था ही नहीं, फिल्म के बारे में कभी कोई बात करता ही नहीं था। ऐसे में इतना बड़ा अदाकार बन जाना है ना, कैसी अजीब सी बात। बहरहाल जी, स्कूल की तालीम मुकम्मल हुई, कॉलेज में एडमिशन हो गया, लेकिन फिर यह हुआ कि घर के हालात कुछ ऐसे बने कि तालीम अधूरी छोड़ना पड़ी और अपनी फैमिली बिजनेस को दिलीप कुमार साहब ने ज्वाइन कर लिया। वालिद के साथ काम कर रहे थे कि दिलीप कुमार साहब को एक बहुत अच्छी ऑफर मिली। पुणे में एक मिलिट्री कैंटीन थी जो कि आर्मी क्लब में थी, वहां का कॉन्ट्रैक्ट मिल गया इन लोगों को, और ये जॉब उन्हें मेरिट पे मिली क्योंकि दिलीप कुमार साहब की रिटन एंड स्पोकन इंग्लिश बहुत ज्यादा अच्छी थी। एक साल का कॉन्ट्रैक्ट था, कॉन्ट्रैक्ट पे चले गए, जॉब ज्वाइन की, कॉन्ट्रैक्ट खत्म हुआ, वापस मुंबई आ गए, और उस दौर में 5,000 रुपए की बचत के साथ वापस आए, जो कि उस दौर में बहुत बड़ी रकम थी। واپس آ کر پھر سے اپنا فیملی بزنس جوائن کر لیا دلیپ کمار صاحب نے. والد صاحب کی صحت چونکہ بہتر نہیں رہتی تھی اس لیے زیادہ تر ذمہ داری دلیپ کمار صاحب پہ آ گئی بزنس کو سنبھالنے کی. اسی سلسلے میں ایک بار نینی تال جانا ہوا. یہاں ان کی ملاقات دیویکا رانی سے ہوئی جو کہ بہت بڑی فلم ہیروئن بھی تھیں اور بہت بڑے فلم پروڈکشن ہاؤس کی مالکہ بھی تھیں اور جن کا نام کوئی تعارف یعنی کسی تعارف کا محتاج نہیں ہے. اور پروڈکشن ہاؤس جو یہ چلا رہی تھی اس کا نام تھا بامبے ٹاکیز. تو جب یہ ملاقات ہوئی تو دلیپ کمار صاحب کی عمر لگ بھگ کوئی 18-19 برس کی تھی. بہت اسمارٹ تھے, ہینڈسم تھے اور شخصیت میں ایک جادوئی بات بھی تھی کہ جو دوسروں کو خود بخود اپنی جانب کھینچ لیتی تھی. اور اب بھائی ایک بہت ہی تجربے کار آرٹسٹ جو کہ بامبے ٹاکیز کو چلاتی تھی, رنگ رنگ کے اداکاروں سے ان کا واسطہ رہتا تھا, ان کی نظر آنے والے سپر سٹار پہ پڑ چکی تھی اور انہوں نے دلیپ کمار صاحب کے اندر کے ٹیلنٹ کو جج کر لیا. حالانکہ اس وقت بہت ہی سادہ سے اور معصوم سے تھے. کہنے لگی دلیپ کمار صاحب سے کہ تم فلموں میں کام کیوں نہیں کرتے. دلیپ کمار صاحب جنہیں نہ فلمیں دیکھنے کا شوق تھا نہ ایکٹر بننے کا شوق تھا, تو وہ یہ بات سن کر حیران و پریشان ہو گئے. کچھ دیر دیکھتے رہے ان کے چہرے کی طرف, کہنے لگے کہ ایسا تو کبھی میں نے سوچا ہی نہیں. میری پسند ہے فٹ بال کھیلنا اور وہ میرے لیے تفریح ہے اور میں اس میں بہت خوش رہتا ہوں. اچھا یہاں پہ کچھ لوگوں کا کہنا ہے کہ اس دوران میں دیویکا رانی جو تھی انہوں نے بہت سی چیزیں ان سے پوچھی بھی کہ کتنا کما لیتے ہو, کتنی بچت کر لیتے ہو, یہ سب کچھ. اور پھر آفر بھی کرنے لگیں کہ اگر تم میرے کہنے پہ چلو گے تو تم اتنا کما سکتے ہو اور یہ وہ سب, لیکن دلیپ کمار صاحب جو تھے کنونس نہیں ہوئے. لیکن دیویکا رانی جو تھی انہوں نے اپنے آفس میں آنے کا کہا انہوں نے اور ایڈریس وغیرہ انہیں دیا اور ساتھ میں یہ بھی کہا کہ تم ایکٹنگ کر سکتے ہو میں جانتی ہوں. بہرحال جی دلیپ کمار صاحب نینی تال سے آ گئے واپس اور اس بات کو بالکل بھول گئے. اور جناب آنے کے بعد اپنے فیملی بزنس میں پوری طرح سے مصروف ہو گئے. اتفاق کچھ ایسا ہوا کہ کچھ عرصے کے بعد ایک لوکل ٹرین میں سفر کر رہے تھے دلیپ کمار صاحب تو ان کی ملاقات چرچ اسٹیشن پہ ایک صاحب سے ہوئی جن کا نام تھا ڈاکٹر مسانی, شاید نام تھا ان کا. بہت پڑھے لکھے اور قابل آدمی تھے اور یہ دیویکا رانی اور ان کے ہسبینڈ ہیمانشو رائے جو تھے ان کے فیملی ڈاکٹر بھی تھے اتفاق سے. اچھا وہ کچھ دیر پہلے دلیپ کمار صاحب سے پہلے ان کی طرف دیکھتے رہے. کچھ دیر دیکھتے رہے, میں نے کہا نا کہ ان کی شخصیت میں کچھ ایسا جادو تھا کہ کچھ لوگ جو تھے جو پہلی بار دیکھتے تھے اکثر لوگ وہ متاثر ہو جاتے تھے. وہ پہلے دیکھتے رہے پھر وہ دلیپ کمار صاحب سے مخاطب ہوئے اور پھر بات چیت کا سلسلہ شروع کیا جیسے ہم دو انجان مسافر سفر کر رہے ہوں ایک ہی جگہ پہ. تو اس کے بعد کہنے لگے کہ ادھر ادھر کی باتوں کے بعد کہ تمہیں تو ایکٹر بننا چاہیے, تمہاری شخصیت میں کچھ خاص بات ہے. اچھا اب یہی بات جو تھی کچھ عرصہ پہلے خود دیویکا رانی بھی کہہ چکی تھیں دلیپ کمار صاحب سے, جسے وہ بالکل بھول چکے تھے. یہاں اچانک سے دلیپ کمار صاحب کو احساس ہوا کہ ایسی ہی بات تو وہ کچھ عرصہ پہلے دیویکا رانی صاحبہ سے بھی سن چکے ہیں. اور یہاں میں یہ بتاتی چلوں کہ ڈاکٹر مسانی جو تھے یہ دیویکا رانی اور ان کے فیملی کے ساتھ کا جو ان کا تعلق تھا کہ یہ ان کی فیملی ڈاکٹر ہیں, اس بات کا دلیپ کمار صاحب کو بھی پتہ نہیں تھا اور نہ ہی ڈاکٹر مسانی کو یہ علم تھا کہ دلیپ کمار صاحب جو تھے یہ دیویکا رانی سے پہلے مل چکے ہیں. اب جب ایک جیسی بات دو بار انہوں نے سنی دلیپ کمار صاحب نے تو سوچا کہ بھی چلو ٹرائی کر کے دیکھ لیتے ہیں. پھر ایک روز وہ آیا جب وہ بامبے ٹاکیز پہنچ گئے. دیویکا رانی سے ملاقات ہوئی, انہوں نے آڈیشن لیا اور دلیپ کمار صاحب کو سائن کر لیا 3 سال کے لیے 500 روپے مہینہ میں. تو اسی لیے کہا جاتا ہے کہ دلیپ کمار صاحب جو تھے وہ ایک ایکسیڈنٹل ایکٹر تھے, یعنی بالکل ایک اتفاق سے ایکٹر بنے. نہ انہیں شوق تھا, نہ کسی نے انہیں اس طرح سے دوستوں نے کہا, نہ کوئی فیملی بیک گراؤنڈ تھا, نہ انہوں نے باقاعدہ کوئی ایکٹنگ سیکھی کسی انسٹیٹیوٹ سے. تو جو پھر وہ بنے دلیپ کمار صاحب بنے جیسے ایکٹر بنے وہ ہم سب کے سامنے ہے. بات ہماری جاری رہے گی ابھی لیے چلتی ہوئے خوبصورت گیت کی جانب, جسے میں نے چنا ہے 1955 کی مووی اڑن کٹولا سے. محمد رفیع صاحب کی آواز میں خوبصورت گیت, نوشاد جی کی موسیقی, شکیل بدایونی کے لیرکس.
محبت کی راہوں میں چلنا سنبھل کے, محبت کی راہوں میں چلنا سنبھل کے, یہاں جو بھی آیا گیا ہاتھ مل کے, او یہاں جو بھی آیا گیا ہاتھ مل کے, محبت کی راہوں میں چلنا سنبھل کے. نہ پائی کسی نے محبت کی منزل, نہ پائی کسی نے محبت کی منزل, قدم ڈگمگائے ذرا دور چل کے, او قدم ڈگمگائے ذرا دور چل کے, محبت کی راہوں میں چلنا سنبھل کے. ہمیں ڈھونڈتی ہے بہاروں کی دنیا, ہمیں ڈھونڈتی بہاروں کی دنیا, کہاں آ گئے ہم چمن سے نکل کے, او کہاں آ گئے ہم چمن سے نکل کے, محبت کی راہوں میں چلنا سنبھل کے. حسرت بھرا دل کہیں ٹوٹ جائے نا, حسرت بھرا دل, نہ یوں تیر پھینکو نشانہ بدل کے, او نہ یوں تیر پھینکو نشانہ بدل کے, محبت کی راہوں میں چلنا سنبھل کے, محبت کی راہوں میں.
نیو ساؤنڈ ریڈیو 92 FM.
جی میرے اچھے سامعین, کمرشل بریک کے بعد سبھی کو ایک بار پھر سے خوش آمدید. ایف ایم 92 نیوز آن ریڈیو سے پروگرام آپ اس وقت سن رہے ہیں سنہری یادیں اپنی میزبان نور کے ساتھ, اور آج ہم خراج تحسین پیش کر رہے ہیں پروگرام کے اس حصے میں ہندی سینما کے شہنشاہ جذبات اور اداکاری کے بادشاہ دلیپ کمار صاحب کو, جو اب ہم میں نہیں رہے. بریک سے پہلے بات ہو رہی تھی کہ بامبے ٹاکیز کے ساتھ 3 سال کا معاہدہ انہوں نے سائن کر لیا. اب اس وقت تک تو یہ یوسف خان تھے, محمد یوسف خان جو کہ ان کا پورا نام تھا. تو دلیپ کمار یہ کب اور کیسے بنے اور کیوں بنے, اس بات کا جواب میں نہیں دوں گی. ہم سنتے ہیں خود دلیپ کمار صاحب کی زبانی, جو کہ ایک انٹرویو میں انہوں نے بتایا تھا جب ان سے یہ سوال کیا گیا.
یہ پٹائی کے ڈر سے میں نے یہ نام رکھا. میرے والد قبلہ مرحوم اللہ ان کو بخشے, وہ فلموں کے سخت مخالف تھے, اور ان کے عزیز دوست ایک لالا بشیشر ناتھ تھے جن کے صاحبزادے پرتھوی راج کپور بھی فلم ایکٹنگ کیا کرتے تھے, اور وہ اکثر بشی سرناتھ جی سے بڑے شکایت کرتے تھے کہ تم نے یہ کیا کر رکھا ہے کہ تمہارا اتنا نوجوان اور صحت مند لڑکا دیکھو یہ کیا کام کرتا ہے. تو میں جب فلم میں آیا تو مجھے وہ تنقید اور وہ پٹھان آدمی سے غصہ ور طبیعت تھی ان کی, خوف بھی تھا کہ یہ جب ان کو معلوم ہوگا تو ناراض بہت ہو گئے. اور اس وقت دو تین نام سامنے رکھے گئے کہ یوسف خان نام رکھا جائے یا دلیپ کمار رکھا جائے یا باسو دیو رکھا جائے. تو میں نے اپنی ذاتی طور سے کہا کہ یوسف خان مت رکھیے, اور جو آپ کے دل میں آئے آپ نام رکھ دیجئے. تو بعد میں کچھ کوئی دو تین مہینے کے بعد جب میں نے اپنا خود اشتہار میں نام دیکھا تو مجھے معلوم ہوا کہ میرا نام دلیپ کمار تجویز کیا گیا.
جی, تو فلمی دنیا کے بہت سے لوگوں نے مل کر یوسف خان کو بنا دیا دلیپ کمار, جو کہ آنے والے دنوں میں فلمی دنیا میں ایک انقلاب لے کر آئے. پہلی فلم ان کی بنی جوار بھاٹا, جو کہ 1944 میں ریلیز ہوئی, لیکن یہ فلم جو تھی اس نے کچھ خاص کمال نہیں دکھایا اور نہ ہی دلیپ کمار صاحب کی فلمی حلقوں میں کوئی پہچان ہو پائی. پھر 1945 کی مووی آئی پرتیما, اور یہ بھی فلاپ ہوئی. اور فلمی بلکہ اس مووی کی فلاپ کے بعد تو فلمی میگزینز میں دلیپ کمار صاحب پہ بہت زیادہ تنقید کی گئی. دلیپ کمار صاحب اس تنقید سے کافی زیادہ دل برداشتہ ہوئے اور اب دل میں ٹھان لی انہوں نے, اور ٹھانی کیا کہ بھی اب تو یہ کام میں کر کے دکھاؤں گا اور سبھی کو کر کے دکھاؤں گا. فلمیں دیکھنے کا شوق تو انہیں تھا ہی نہیں پہلے سے, اور نہ ہی کبھی دیکھی تھی. اب انہوں نے کیا کیا کہ اچھے اچھے انگلش ایکٹرز کی موویز انہوں نے دیکھنا شروع کی, اور یہ تفریح کے لیے نہیں دیکھتے تھے بلکہ سیکھنے کے لیے انہوں نے فلمیں دیکھنا شروع کی. ساتھ ہی ساتھ دلیپ کمار صاحب نے اپنے آپ کو ڈیولپ بھی کرنا شروع کر دیا, اپنی آواز کو, اپنے ڈائیلاگ ڈیلیوری جو تھی اس کو بہتر کیا انہوں نے. اور خوش قسمتی سے پھر یہ ہوا کہ تیسری فلم تھی ان کی ملن, اس میں انہیں کچھ کامیابی حاصل ہوئی تو انہیں تھوڑا سا حوصلہ ہوا. یہ فلم ریلیز ہوئی تھی 1946 میں, جسے ڈائریکٹ کیا تھا فلم ڈائریکٹر نتن بوس نے, اور انہوں نے بھی فلم کی شوٹنگ کے دوران دلیپ کمار صاحب کو بہت اچھے سے ٹرینڈ کیا, انہیں گائیڈ کیا, اور بہرحال جی یہ فلم جو تھی ہر لحاظ سے کامیاب رہی. تو اگلے ہی برس ایک اور فلم دلیپ کمار صاحب کی ریلیز ہوئی, جو کہ بامبے ٹاکیز سے نہیں تھی. یعنی ان کے ساتھ تو کانٹریکٹ کیا ہوا تھا, لیکن بامبے ٹاکیز کے علاوہ جو انہوں نے مووی کی اسے شوکت آرٹ پروڈکشنز نے بنایا تھا, جسے ڈائریکٹ کیا تھا شوکت حسین رضوی صاحب نے, جو کہ اس فلم کمپنی کے مالک تھے اور ملکہ ترنم میڈم نور جہاں کے ہسبینڈ بھی تھے. '1947 میں یہ فلم ریلیز ہوئی, اور اس مووی میں دلیپ کمار صاحب کے ساتھ ہیروئن بھی ملکہ ترنم میڈم نور جہاں تھی. تو ایک گیت جگنو مووی سے دونوں پہ پکچرائز ہوا, مل کر سنتے ہیں, جسے بہت ہی خوبصورتی سے گایا ہے محمد رفیع صاحب اور ملکہ ترنم میڈم نور جہاں نے.
یہاں بدلا وفا کا بے وفائی کے سوا کیا ہے, یہاں بدلا وفا کا بے وفائی کے سوا کیا ہے, محبت کر کے بھی دیکھا محبت میں بھی دھوکا ہے,
کبھی سکھ ہے کبھی دکھ ہے ابھی کیا تھا ابھی کیا ہے, یوں ہی دنیا بدلتی ہے کسی کا نام دنیا ہے, کبھی سکھ ہے کبھی دکھ ہے ابھی کیا تھا ابھی کیا ہے, تڑپنے بھی نہیں دیتی ہمیں مجبوریاں
मोहब्बत करने वालों का तड़पना किसने देखा है, मोहब्बत करके भी देखा मोहब्बत में भी धोखा है। बड़े अरमान से वादों ने दिल में घर बसाया था,
वो दिन जब याद आते हैं कलेजा मुंह को खाता है।
यहाँ बदला वफा का बेवफाई के सिवा क्या है।
बुला दो वो जमाना जब मुझे अपना बनाया था,
बुला दो ना मैं उल्फत जब तुम्हारे लाप आया था। भुला दो वो कसम जो खाए थे कभी तुमने,
भुला दो दिल से तुम गुजरे हुए रंगीन जमाने को,
भुला दो हाँ भुला दो इश्क के सादा फसाने को।
तमन्ना
अपना कहे कोई जो अपना था पराया है।
यही दुनिया बदलती है किसी का नाम दुनिया है, कभी सुख है कभी दुख है, अभी क्या था अभी क्या है।
मोहब्बत करके भी देखा मोहब्बत में भी धोखा है।
समीन फिल्म मिलन और जुगनू ये दोनों बहुत हिट हुई, बल्कि सुपर डुपर हिट हुई। तो अब पब्लिक में और फिल्मी हलकों में दिलीप कुमार साहब की अच्छे से पहचान हो गई। 1948 में 5 फिल्में रिलीज हुई दिलीप कुमार साहब की, जिसमें मेला मूवी ने तो खैर मेला ही लूट लिया। इस मूवी में पहली बार दिलीप कुमार साहब ने फिल्म स्टार नरगिस के साथ काम किया। नौशाद जी ने पहली बार दिलीप कुमार साहब की फिल्म के गीतों की मौसीकी तरतीब दी और उसके बाद फिर ये साथ बहुत लंबा चला। तो दिलीप कुमार साहब की आने वाली ढेरों कामयाब फिल्मों के गीतों की मौसीकी तरतीब दी नौशाद जी ने, और शकील बदायूनी जी ने मेला समेत इन तमाम फिल्मों के लिरिक्स भी लिखे। तो अभी मुकेश जी की आवाज में एक गीत मिलकर सुनते हैं मेला मूवी से, जो कि पिक्चराइज हुआ है दिलीप कुमार साहब पे।
गाए जागी तुम मिलन के तू अपनी लगन के सजन घर जाना है, गाए जागी तुम मिलन के तू अपनी लगन के सजन घर जाना है। काहे छल के नैनों की गगरी काहे बरसे जल, जुबिन सोनी साजन की नगरी परदेसिया घर चल। प्यासे हैं दीप गगन के तेरे दर्शन के सजन घर जाना है। गाए जा
गीत मिलन के तू अपनी लगन के सजन घर जाना है। लुक न जाए जीवन का डेरा मुझको है ये गम, हम अकेले ये जग लुटेरा पिछड़े न मिल के हम, बिगड़े नसीब न बन के ये दिन जीवन के सजन घर जाना है। गीत मिलन के तू अपनी लगन के सजन घर जाना है। बोले नैना पीतम के द्वारे मिलने की है धुन, बालम तेरा तुझको पुकारे याद आने वाले सुन, साथी मिलेंगे बचपन के खिलेंगे फूल मन के सजन घर जाना है। गाए जा गीत मिलन के तू अपनी लगन के सजन घर जाना।
टूटे हुए ख्वाबों ने हमको ये सिखाया है, दिल ने जिसे पाया था आंखों ने गंवाया है। टूटे हुए ख्वाबों ने हमको ये सिखाया है, दिल ने जिसे पाया था आंखों ने गंवाया है। टूटे हुए ख्वाबों ने हुए खाबों ने।
online, on your mobile, on 92FM, and on DAB Digital Radio. This is New Sound Radio.
New Sound Radio. 92FM.
نیوز اینڈ کمرشل بریک کے بعد سبھی کو ایک بار پھر سے خوش آمدید. ایف ایم 92 نیوز آن ریڈیو سے پروگرام آپ اس وقت سن رہے ہیں سنہری یادیں, اور میں ہوں آپ سبھی کے ساتھ آپ کی اپنی نور. اسٹوڈیو کی گھڑی بتا رہی ہے کہ وقت ہو گیا ہے 8:09. سیکنڈ آور ہمارے پروگرام کا شروع ہو چکا, اور آج ہم اپنے پروگرام کے اس حصے میں خراج تحسین پیش کر رہے ہیں ہندی سینما کے بے تاج بادشاہ, اداکاری کے بادشاہ دلیپ کمار صاحب کو, اور باتیں ہو رہی ہیں ان کے فن کے سفر کے بارے میں. جی ہاں, یہ وہی دلیپ کمار صاحب جن کا قد اداکاروں میں اور اداکاری کے میدان میں سب سے اونچا ہے, جیسے کہ محمد رفیع صاحب کا قد گلوکاروں میں سب سے اونچا ہے, موسیقاروں میں نوشاد جی کا قد بہت اونچا ہے. ہر ایک کا کام اپنی جگہ بہترین ہے, لیکن کچھ ایسے ہوتے ہیں بھائی, جیسے کہتے ہیں نا, چوٹی پہ تو کوئی کوئی پہنچتا ہے. تو اسی طرح سے اداکاری میں دلیپ کمار صاحب کا نام, ان کا کام قد میں بہت اونچا ہے. بریک سے پہلے ہماری بات ہوئی کہ 1948 میں دلیپ کمار صاحب کی 5 فلمیں ریلیز ہوئی تھیں, جن میں میلا مووی جو تھی اس نے میلا پوری طرح سے لوٹ لیا تھا. تو ایک اور مووی جو ان 5 فلموں میں شامل تھی وہ تھی ندیا کے پار. اور اس مووی میں دلیپ کمار صاحب اور کامنی کوشل جو تھیں, یہ پہلی بار ایک ساتھ انہوں نے کام کیا, لیکن اتنا زبردست کام کیا کہ ان کی فلمی جوڑی بھی سپر ہٹ ہو گئی, اور بعد میں کئی فلمیں انہوں نے ایک ساتھ بھی کیں. ایک اور مووی اسی برس کامنی کوشل کے ساتھ ان کی ریلیز ہوئی, وہ تھی شہید, اور یہ بہت کامیاب مووی تھی دلیپ کمار صاحب کی. فریڈم فائٹر کی کہانی تھی. تو اسی مووی نے ہی ہندی سینما کو دلیپ کمار کی صورت میں ایک ٹریجڈی کنگ دے دیا, جس کی بنیاد پہ آنے والی بہت سی فلموں میں بہترین ٹریجک رولز کیے دلیپ کمار صاحب نے, جس کی وجہ سے انہیں ٹریجڈی کنگ کا خطاب بھی ملا. اور یہاں بہت امپورٹنٹ میں بات بتانے جا رہی ہوں, وہ یہ کہ दिलीप कुमार साहब दुनिया के पहले एक्टर थे जो हिंदी सिनेमा में मेथड एक्टिंग टेक्निक लेकर आए थे। आमतौर पर यह क्रेडिट जो था यह अमेरिकन फिल्म एक्टर और डायरेक्टर मार्लन ब्रांडो उनको दिया जाता था, उनके नाम था ये। अच्छा, मेथड एक्टिंग जो है इसमें टेक्निक में क्या होता है, मैं बहुत ही आसान से लफ्जों में आपको मैं बताई देती हूँ कि जो नहीं जानते हमारे लिसनर्स, उसमें ये होता है मेथड एक्टिंग में कि कैरेक्टर को प्ले नहीं किया जाता बल्कि वो कैरेक्टर हकीकत में अडॉप्ट कर लिया जाता है। यानी आप उस कैरेक्टर के अंदर जो कि आपने परफॉर्म करना होता है, आपने सिर्फ परफॉर्मेंस नहीं देनी, आपने उस कैरेक्टर के अंदर तक हकीकत में इतना उतर जाना है कि एक स्टेज पे आके आपको यूं महसूस होने लगे कि जैसे आप हकीकत में वही हैं जो कि वो कैरेक्टर है। यानी कि रोल को निभाना नहीं है बल्कि हकीकत में वो कैरेक्टर बन जाना है। जैसे कि एक मजदूर का रोल है या किसी किसान का कोई रोल है, एक मजदूर का रोल जैसे वो मेहनत मजदूरी करता है और किसान का रोल है कि वो जैसे काश्तकारी करता है, तो एक्ट करने वाला सिर्फ मजदूर को और किसान का जो रोल है सिर्फ वही नहीं करेगा बल्कि हकीकत में मजदूर या किसान बन जाएगा। यानी उन्हीं की तरह चले फिरे, उन्हीं की तरह उठे बैठे, उन्हीं की तरह खाना पीना करे, उन्हीं की तरह बातचीत करे, यानी बिल्कुल हर तरह से उस कैरेक्टर को अडॉप्ट कर लिया जाए। तो इस गहराई तक जाना किसी किसी के बस की बात थी और ये क्रेडिट सिर्फ और सिर्फ हिंदी सिनेमा में दिलीप कुमार साहब को मिला है। और दिलीप कुमार साहब ही वो एक्टर रहे जिन्होंने पहली बार स्क्रीन पे ये एक्टिंग की थी। हिंदी सिनेमा की बात हो रही है, वरना इससे पहले ये जो एजाज था ये अमेरिकन एक्टर को हासिल था, मार्लन ब्रांडो को। अब एक्टिंग में रियलिटी तो बहुत ज्यादा आ गई दिलीप कुमार साहब के, लेकिन इसका नुकसान भी हुआ क्योंकि पे दर पे बहुत सी फिल्में जो कि ट्रेजेडी किंग के तौर पे इन्होंने की, उससे नुकसान ये हुआ कि एक वक्त ऐसा आया कि दिलीप कुमार साहब ट्रेजेडी फिल्में और ट्रेजेडी रोल्स निभाते निभाते खुद काफी हद तक डिप्रेशन में चले गए। तो यहां तक कि साइकेट्रिक से उन्हें रुजू करना पड़ा, सेशंस लेने पड़े, और इसके बाद फिर 1948 की कामयाब फिल्मों के बाद दिलीप कुमार साहब उनकी कामयाबियों का सफर शुरू हुआ क्योंकि अब वो हिंदी सिनेमा के दिलीप कुमार बन चुके थे। अच्छा, जो साइकेट्रिक्स जो थे उन्होंने उन्हें मशवरा दिया कि, तो उन्होंने कहा कि हम ये तो नहीं कहते कि आप ये छोड़ दें, क्योंकि वो खुद भी उनके फैन थे, आप थोड़ा कम कर दें, आप दूसरे रोल्स भी निभाएं। तो फिर उन्होंने कुछ ऐसी मूवीज की जिनमें कॉमेडी रोल्स भी थे और ट्रेजेडी से थोड़ा हट कर भी, यानी खूबसूरत रोमांटिक रोल्स भी फिर उन्होंने किए और जो हर तरह की अदाकारी जो की उन्होंने कमाल की। ...1949 में मूवी रिलीज हुई दिलीप कुमार साहब की अंदाज, जिसमें दिलीप कुमार साहब के साथ थे राज कपूर साहब और नरगिस, लव ट्रायंगल मूवी थी ये। यहाँ दिलीप कुमार साहब का एक्टिंग का मुकाबला था राज कपूर साहब के साथ। जब फिल्म रिलीज हुई तो इस मुकाबले में दिलीप कुमार साहब जीत गए। तो ऐसा है कि फिर एक गीत हम अंदाज मूवी से भी सुनते हैं मिलकर, जो कि दिलीप कुमार साहब, राज कपूर और नरगिस और बहुत से दूसरे अदाकारों पे पिक्चराइज हुआ। और इस मूवी में राज कपूर साहब के साथ उन्होंने पहली बार काम किया था और आई थिंक आखिरी दफा भी।
Thank you. झूम के नाचो आज नाचो आज गाओ खुशी के गीत हो गाओ खुशी के गीत। आज किसी की हार हुई है आज किसी की जीत हो गाओ खुशी के गीत हो। जीवन साथी साजन प्यारा और कोई तकदीर हमारा ढूंढ रहा है दिल का सहारा। किसी को दिल का दर्द मिला है किसी को मन का मीत हो गाओ खुशी के गीत हो। झूम झूम के नाचो आज नाचो आज गाओ खुशी के गीत हो गाओ खुशी के गीत हो। देखो तो कितना खुश है जमाना दिल में उमंगे लपतराना। दिल जो दुख आंसू न बहाना ये तो यहाँ का ढंग पुराना। इसको मिटाना उसको बनाना इस नगरी की रीत हो गाओ खुशी के गीत हो। झूम झूम के नाचो आज नाचो आज गाओ खुशी के गीत हो गाओ खुशी के गीत हो।
बहुत अच्छे सामीन, कमर्शियल ब्रेक के बाद सभी को एक बार फिर से खुश आमदीद। FM 92 न्यूज ऑन रेडियो से प्रोग्राम आप इस वक्त सुन रहे हैं सुनहरी यादें अपनी मेजबान नूर के साथ। और प्रोग्राम में आज हम इस हिस्से में खराज तहसीन पेश कर रहे हैं हिंदी सिनेमा के बादशाह दिलीप कुमार साहब को, जो अब हम में नहीं रहे। समीन, दिलीप कुमार साहब ने और फिल्म स्टार नरगिस ने बहुत सी फिल्में साथ में की। अंदाज के बाद काबिल जिक्र दोनों की फिल्म रही दीदार, जो कि 1951 में रिलीज हुई। दीदार फिल्म की कहानी म्यूजिक डायरेक्टर नौशाद जी ने लिखी और फिल्म डायरेक्ट की नितिन बोस ने, और इनकी पहली फिल्म मिलन में भी दिलीप कुमार साहब काम कर चुके थे। दीदार मूवी में भी एक लव ट्रायंगल था, लीड में शामिल थे दिलीप कुमार, अशोक कुमार और नरगिस। और इस मूवी में पहली बार दिलीप कुमार साहब ने एक ब्लाइंड पर्सन का रोल अदा किया। इस रोल के बारे में खुद दिलीप कुमार साहब ने एक इंटरव्यू में बताया कि भाई मैं सोच रहा था कि अंधे आदमी का रोल तो मैं कर रहा हूं, लेकिन समझ में नहीं आ रहा था कि कैसे करूं, क्योंकि पहले कुछ एक्टर्स ने जब ऐसे रोल किए हैं तो वो अपनी आंखें बंद रखते थे, लेकिन इस रोल में तो मुझे अपनी आंखें खुली रखना थी, तो इस तरह शायद रोल ठीक से प्ले ना हो पाता। बहुत सोचा, बहुत सोचा। उसके बाद फिल्म इंडस्ट्री के एक सीनियर शख्सियत से उन्होंने मशवरा किया, तो उन्होंने दिलीप कुमार साहब से कहा कि भी वो घर आते जाते हुए एक स्टेशन के पास एक अंधे फकीर को रोज देखते हैं जिसकी आंखें खुली होती हैं, उनमें रोशनी नहीं है बस, तुम ऐसा करो उसको देखो जाके कि वो कैसे अपनी रोजमर्रा जिंदगी गुजारता है। लीजिए जनाब, दिलीप कुमार साहब वहां पहुंच गए। पहले उस फकीर को तो देखते रहे खामोशी से, दूर दूर से जज करते रहे, फिर उससे दोस्ती भी कर ली, और फिर उसके बाद कई रोज तक उससे वो मिलते रहे। और इस दौरान उन्होंने वो सभी कुछ सीख लिया जो वो चाहते थे कि वो फकीर किस तरह से अपनी जिंदगी गुजारता है, रोजमर्रा के कामकाज कैसे करता है। ये बात बताने का मकसद ये था कि एक हकीकी फनकार किस हद तक अपने रोल को कामयाब करने के लिए गहराई में जा सकता है, ये बताना था मकसद। दीदार मूवी बहुत कामयाब रही और दिलीप कुमार साहब के किरदार को बेहद पसंद किया गया। तो एक गीत इस मूवी से भी मिलकर सुनते हैं जो कि दिलीप कुमार साहब पे पिक्चराइज हुआ।
नसीब दर पे तेरे आजमाने आया हूँ, नसीब दर पे तेरे आजमाने आया हूँ, आजमाने आया हूँ, नसीब दर पे तेरे तुझी को तेरी कहानी, तुझी को तेरी कहानी सुनाने आया हूँ, नसीब दर पे तेरे आजमाने आया हूँ, जो नगमे सोए हुए है तेरे ख्यालों में, है तेरे ख्यालों में, जो नगमे सोए हुए हैं तेरे ख्यालों में, उन्हीं को आज मैं गाकर, उन्हीं को आज मैं गाकर जगाने आया हूँ, नसीब दर पे तेरे हाय, नसीब दर पे तेरे आजमाने आया हूँ, आजमाने आया हूँ। ओ बहा भी दे मेरी हालत पे आज दो आंसू, आज दो आंसू, बहा भी दे मेरी हालत पे आज दो आंसू, मैं अपने दिल की लगी को, मैं अपने दिल की लगी को बुझाने आया हूँ, नसीब दर पे तेरे हाय, नसीब दर पे तेरे आजमाने आया हूँ, आजमाने आया हूँ। ओ अगर वो सामने होते तो उनसे ये कहता, अगर वो सामने होते तो उनसे ये कहता, तेरे हुजूर में बिगड़ी, तेरे हुजूर में बिगड़ी बनाने आया हूँ, नसीब दर पे तेरे आजमाने आया हूँ।
समीन एक अंधे आदमी का किरदार दिलीप कुमार साहब ने एक और मूवी में भी निभाया। आपने डबल रोल तो अक्सर सुना है और देखा भी है फिल्मों में, लेकिन इस मूवी में दिलीप कुमार साहब का ट्रिपल रोल था, यानी कि बाप भी दिलीप कुमार, फिर उसके दो जुड़वा बेटे दोनों दिलीप कुमार और उनमें से एक पैदाइशी अंधा। और ये मूवी थी बेराग, जो कि रिलीज हुई थी 1976 में, जिसमें उनके साथ हीरोइन थी उनकी एहलिया, उनकी वाइफ सायरा बानो साहिबा। दिलीप कुमार साहब की एक और मूवी का यहां मैं जिक्र करना चाहूंगी, यह मूवी है मुसाफिर, जो कि 1957 में रिलीज हुई थी। यह मूवी एक घर की कहानी है जिसमें तीन मुख्तलिफ फैमिलीज आके रहती हैं और फिर इन तीनों फैमिलीज के साथ क्या क्या वाकयात होते हैं वो इस मूवी में बहुत ही अच्छे और ज़बरदस्त तरीके से दिखाए गए हैं। अच्छा, आपको मालूम है कि दिलीप कुमार साहब कभी कभी गाते भी थे? अगर नहीं मालूम तो नहीं, वैसे अब तो सभी को मालूम हो चुका है। जी हाँ, तो एक गीत उनकी आवाज़ में मुसाफिर मूवी से आप सभी को सुनवाती हूँ, जिसमें कुछ डायलॉग्स भी शामिल हैं, और ये गीत है दिलीप कुमार साहब और लता जी की खूबसूरत आवाज़ों में, जिसे मौसीकी की धुनों में ढाला मौसीकार सलील चौधरी ने।
ये
अभी तक याद है तुझे?
है तो, मगर जो धूम बीच रास्ते की खो गई उसे फिर छेड़ देने से क्या फायदा?
फिर भी याद तो कभी कभी आ ही जाती है ना।
क्या जरूरत है याद करने की?
तूने अपने बेटे का नाम राजा क्यों रखा? इसकी भी क्या जरूरत थी? क्या है ये तेरा? देखो, अब इसे भी संभाल के रखने की क्या जरूरत थी? अब बैठ बैठ बैठूंगा। ये वही है ना जो उस दिन मैंने तेरे घर की छत पे ली थी, याद है? उस दिन देर से आया था और तूने जल्दी जल्दी कपड़े बदल लिए थे, फिर मैंने डूबते सूरज के सामने तेरी ये तस्वीर ली थी। क्या दिन थे, कसक बन के समा गए सीने। मुझे तो सब कुछ याद है, कुछ भी नहीं भूला। सच और ये वो है जब वो हम सब झील पे घूमने गए थे, उस दिन एक छोटी सी बात पे तू मुझसे लड़ ली थी, दिन भर मैं तेरे पीछे पीछे घूमता रहा, तुझे मनाता रहा।
मैं मान के तुम रुक गए थे।
वो तो ऐसे ही ऊपर ऊपर से तुझको चिढ़ाने के लिए। अरे हाँ, उसी दिन शाम को जब हम लौट रहे थे कश्ती में, उसी दिन तो ना तूने एक गाना गाया था। कौन सा गाना था वो? अच्छे से बोल थे उसके।
क्यों, तुम्हें तो सब कुछ याद है ना?
याद तो है, मेरे मन में ही घूम रहा ठहर। हाँ हाँ याद आ गया।
क्या तुमने उस चिट्ठी में सच लिखा था तुम उसे प्यार नहीं करते? चुप क्यों? जवाब दो, क्या ये ठीक ही था? जो तुम उनसे शादी कर लेते तो बहुत बड़ी गलती होती।
हाँ, बहुत बड़ी गलती होती।
New Sound Radio 92 FM.
भगवान भी मेरी निगाहों से
سامن دلیپ کمار صاحب کی ایک اور خوبصورت فلم کا ذکر کروں گی جس کا نام ہے ترانہ۔ یہ فلم ریلیز ہوئی تھی 1951 میں اور اس فلم میں پہلی بار دلیپ کمار صاحب نے مدھوبالا کے ساتھ کام کیا، بے حد کامیاب فلمی جوڑی دونوں کی۔ اس کے بعد دونوں نے ایک ساتھ تین اور فلموں میں کام کیا جن میں 1952 کی مووی تھی سنگ دل اور 1954 کی مووی امر اور 1960 کی مووی مغل اعظم شامل ہیں، اور یہ بہترین رومانٹک فلمی جوڑی رہی دونوں کی۔ کوئی ڈھکی چھپی بات نہیں کہ دلیپ کمار صاحب اور جو مدھوبالا جی جو تھیں ان کے بیچ ترانہ مووی کے دوران ہی پیار کا رشتہ بنا، اور یہ رشتہ 7 برس تک چلا بھی، اور دونوں شادی کرنا چاہتے تھے لیکن حالات نے ساتھ نہیں دیا اور بریک اپ ہو گیا۔ تو 1960 کی مووی مغل اعظم کے بعد دونوں نے کبھی بھی ایک ساتھ کام نہیں کیا، لیکن مدھوبالا جی کے ساتھ جو فلمیں کی دلیپ کمار صاحب نے وہ یادگار رہی ہیں ان کی موویز۔ خاص طور پہ جو رومانٹک سینز مدھوبالا کے ساتھ دلیپ کمار صاحب نے کیے وہ کسی اور کے ساتھ نہیں ہو پائے۔ سامعین، دلیپ کمار صاحب جو زبان روانی سے بول لیتے تھے وہ کوئی ایک دو نہیں تھی، بہت سی تھی۔ انگلش اور اردو تو آپ ان کی سن ہی چکے ہیں، اس کے علاوہ وہ ہند کو بول لیتے تھے، پنجابی، بھوجپوری، مراٹھی، بنگالی، گجراتی، پشتو اور پرشین، یہ تمام زبانیں وہ روانی سے بولتے بھی تھے اور سمجھتے بھی تھے۔ دلیپ کمار صاحب نے 60 کے قریب ہندی فلموں میں کام کیا، چوزی بھی تھے، 4 فلموں کے گیتوں میں اپنی آواز بھی دی، 7 کے قریب ان کی آواز میں مختلف فلموں میں یعنی 4 فلموں میں گیت ریکارڈ ہوئے۔ سمن دلیپ کمار صاحب نے اپنے فلمی سفر میں بے شمار ایوارڈز اپنے نام کیے، اور دلیپ کمار صاحب کو ہندی سینما کا سب سے بڑا اداکار سمجھا جاتا ہے۔ اور ایک ہندوستانی اداکار ہونے کے ناطے دلیپ کمار صاحب کا نام گنیز بک آف ورلڈ ریکارڈ میں موجود ہے، جنہوں نے سب سے زیادہ ایوارڈ جیتے، بے شمار فلم فیئر ایوارڈز جیتے، اور 2003 میں لائف ٹائم اچیومنٹ ایوارڈ بھی انہیں مل چکا ہے، اور گورنمنٹ آف پاکستان نے بھی دلیپ کمار صاحب کو ہائیسٹ سویلین ایوارڈ سے نوازا جس کا نام ہے نشان امتیاز۔ 2015 میں پدم بھوشن ایوارڈ مل چکا ہے، 1994 میں دادا صاحب پھالکے ایوارڈ سے بھی نوازا جا چکا ہے انہیں۔ دلیپ کمار صاحب کا فلمی سفر شروع ہوا ہیرو سے، اور اس کے بعد 1980s کی فلموں میں انہوں نے کیریکٹر رولز نبھانا شروع کیے، اور وہ بھی بہت ہی کمال کے۔ کرانتی مووی میں دلیپ کمار صاحب کا کردار تو خیر بھلایا بھی نہیں جا سکتا۔ پھر موویز رہیں شکتی، ودھاتا، مزدور، اور آخری مووی جس میں کریکٹر رول کیا دلیپ کمار صاحب نے وہ رہی قلعہ۔ 1998 میں یہ مووی جو تھی یہ ریلیز ہوئی تھی۔ ایک مووی انہوں نے ڈائریکٹ بھی کی تھی، بلکہ پروڈیوسر تھے اس مووی کے، گنگا جمنا مووی 1961 میں ریلیز ہوئی تھی۔ یہ کرائم ڈراما مووی تھی اور دلیپ کمار صاحب کے کریئر کی بہت ہی اہم مووی اس لیے تھی کہ اس مووی میں دلیپ کمار صاحب نے ایکٹنگ بھی کی، اس کے علاوہ اس کی سٹوری لائن بھی لکھی، اور اس فلم کے پروڈیوسر بھی رہے۔ اس مووی میں دلیپ کمار صاحب کے ساتھ ہیروئن تھی ویجنتی مالا، اور ان کے بھائی اداکار ناصر خان نے بھی کام کیا تھا، اور یہ مووی جو تھی یہ ہندی سینما کی ٹرینڈ سیٹر مووی بنی آنے والے دنوں میں، اور اس مووی کو دوسری علاقائی زبانوں میں بھی بنایا گیا۔ بہت زیادہ چیریٹی ورک بھی کرتے تھے دلیپ کمار صاحب، پولیٹکس میں بھی انہوں نے خوب قسمت آزمائی اور کامیاب بھی رہے۔ دلیپ کمار صاحب جو ہیں وہ हमारे लिए एक शख्सियत ही नहीं थे बल्कि वो इससे भी बढ़कर हम सभी के लिए एक्टिंग का इंस्टीट्यूशन भी थे।
ये जिंदगी के मेले, ये जिंदगी के मेले, दुनिया में कम न होंगे अफसोस हम न होंगे। ये जिंदगी के मेले, ये जिंदगी के मेले, दुनिया है मौज दरिया कतरे की जिंदगी क्या, दुनिया है मौज दरिया कतरे की जिंदगी क्या। पानी में मिल के पानी अंजाम ये कफानी, पानी में मिल के पानी अंजाम ये कफानी, दम भर को सांस ले ले, दम भर को सांस ले ले, ये जिंदगी के मेले दुनिया में कम न होंगे अफसोस हम न होंगे। ये जिंदगी के मेले, ये जिंदगी के मेले, ये जिंदगी के मेले, ये जिंदगी के मेले। होंगी यही बहारें उल्फत की यादगारें, होंगी यही बहारें उल्फत की यादगारें, बिगड़ेगी और बनेगी दुनिया यही रहेगी, बिगड़ेगी और बनेगी दुनिया यही रहेगी, होंगे यही झमेले, होंगे यही झमेले, ये जिंदगी के मेले दुनिया में कम न होंगे अफसोस हम न होंगे। ये जिंदगी के मेले, ये जिंदगी के मेले, ये जिंदगी के मेले, ये जिंदगी के मेले।
एक दिन पड़ेगा जाना, क्या वक्त क्या जमाना, कोई न साथ देगा सब कुछ यहीं रहेगा, जाएंगे हम अकेले, ये जिंदगी के मेले दुनिया में कम न होंगे अफसोस हम न होंगे। और दिलीप कुमार साहब हमेशा के लिए इस दुनिया से चले गए, और ऐसे गए कि अपने अनमिट निशान छोड़ गए। इस गीत के हवाले से मैं कुछ बात करना चाहूंगी। शकील बदायूनी जी ने इस गीत को लिखा, नहीं रहे दुनिया में। नौशाद जी ने मौसिकी की धुनों में ढाला, नौशाद जी भी दुनिया से चले गए। मोहम्मद रफी साहब ने गाया, नहीं रहे। नरगिस जी इस गीत में शामिल थी, नहीं रही। और आखिरी निशानी इस गीत से जुड़ी हुई थी, वो थे दिलीप कुमार साहब, और अब वो भी नहीं रहे। किसी ने क्या खूबसूरत बात कही कि अच्छे लोगों का तुम्हारी जिंदगी में आना तुम्हारी किस्मत है, और उन्हें संभाल कर रखना तुम्हारा हुनर है। तो हमें खुशकिस्मती से, जी हाँ, हमें खुशकिस्मती से दिलीप कुमार से ऐसे बड़े फनकार मिले जो फन की बुलंदियों पे तो थे ही, लेकिन इसके साथ साथ वो बेहतरीन इंसान भी थे, एक बहुत बावकार पर्सनैलिटी। अब उनके फन को संभालना हमारा काम है। दिलीप कुमार साहब के लिए मैं कुछ अशआर उनकी नज़र करना चाहूंगी, जो कि करामत बुखारी साहब की शायरी है। दुनिया की इस भीड़ में खो गए जाने कितने लोग, इन आंखों से ओझल हो गए जाने कितने लोग, एक नज़र में उसने हर एक दिल को जीत लिया, एक नज़र में उसके हो गए जाने कितने लोग। सदमे सहते सहते सारी उम्रें बीत गई और जमी को ओढ़ के सो गए जाने कितने लोग। जी सामईन, हकीकत तो यही है कि जो आता है उसे जाना होता है। 7 जुलाई 2021 वही दिन था जिस दिन हमने भी ये उदास कर देने वाली, दिल दुखा देने वाली खबर सुनी कि अब दिलीप कुमार साहब हम में नहीं रहे। हमारी दुआ है कि अल्लाह रब्बुल इज़्ज़त दिलीप कुमार साहब की मगफरत फरमाए और अपने जवारे रहमत में जगह अता फरमाए। इलाही आमीन। सभी आप लोग जानते हैं कि सरकारी एजाज के साथ उनकी तदफीन की गई और पूरी दुनिया से लोगों ने, जो कि उनके चाहने वाले जो लोग हैं, उनसे मोहब्बत करने वाले लोग हैं, हर रंग नस्ल के मज़हब के लोग, सभी ने उनके डेथ पे इजहार ताज़ियत किया। तो अब मैं सिर्फ यही कहूंगी कि उनके फन को संभालना हमारा काम है। आज दिलीप कुमार साहब हमारे साथ तो नहीं रहे, लेकिन उनकी खूबसूरत यादें और बेहतरीन फन हमेशा हमारे साथ रहेगा और उनका नाम हमेशा बहुत एहतराम से लिया जाता रहेगा।
ऐ मेरे दिल कहीं और चल, गम की दुनिया से दिल भर गया, ढूंढ ले अब कोई घर नया। दिल कहीं और चल, गम की दुनिया से दिल भर गया, ढूंढ ले अब कोई घर नया। ऐ मेरे दिल कहीं और चल। चल जहां गम के मारे न हो, झूठी आशा के तारे न हो। चल जहां गम के मारे न हो, झूठी आशा के तारे न हो, झूठी आशा के तारे न हो। बहारों से क्या फायदा, जिसमें दिल की कली जल गई, जख्म फिर से हरा हो गया। मेरे दिल कहीं और चल। चार आंसू कोई रो दिया, फिर के मुंह कोई चलता। चार आंसू कोई रो दिया, फिर के मुँह कोई चल दिया, फिर के मुँह कोई चल दिया। लुट रहा था किसी का जहां, देखती रह गई ये जमीन, चुप रहा बेरहम आसमान। मेरे दिल कहीं और चल, गम की दुनिया से दिल भर गया, ढूंढ ले अब कोई घर नया। मेरे दिल कहीं और चल।